أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. ہماری بحث اصول دین در تفسیر المیزان میں توحید ربوبیت میں چل رہی تھی، اور اس میں توحید ربوبیت سے کیا مراد ہے اس کو وضاحت کیا گیا، اور توحید ربوبیت پہ کون سی دلیل قائم کی جا سکتی ہے، اس میں پہلی دلیل آپ کی خدمت میں جو ہے وہ پیش کی تھی. اس دلیل کے جو اصلی مطالب تھے وہ خارج میں بیان ہو چکے تھے، تمام مطالب کو اچھے طریقے سے تبیین کر دیا گیا تھا، اور چونکہ کچھ عبارتیں رہ رہی تھی اس کی جو علامہ نے بیان کی تھی، ان عبارتوں کو جو ہے وہ ہم بیان کرتے ہیں جو کہ ناقص رہ گئی تھی پچھلے درس میں. ہماری بحث یہاں پہنچی تھی کہ اس صورت میں چل رہی تھی کہ اگر رب متعدد ہوں اور ہر رب نے ایک خاص علاقہ جو ہے مثلا مثال کے طور پہ جو ذکر کیا جا رہا ہے اپنے ذمہ لیا ہوا ہے اور اسی کی تدبیر کر رہا ہے، اور اس تدبیر کے اندر جو ہے وہ مستقل ہے. ربوبیت کا معنی جو ہے وہ علامہ نے یہی کیا تھا کہ ربوبیت اگر کسی کے پاس ہو تو اس ربوبیت سے کیا مراد ہے. ربوبیت کی تعریف انہوں نے یہ کی تھی کہ یعنی تدبیر کا امر اس کو دے دینا اس طریقے سے کہ وہ اس تدبیر کرنے میں اپنے علاوہ کسی بھی ذات و ہستی کا محتاج نہ ہو، حتیٰ جو کائنات کا خالق ہے اور جس نے یہ تدبیر اس کے ذمے لگائی ہے اس کا بھی پھر محتاج نہ ہو. چونکہ فرض یہی تھا کہ کائنات کا خالق ایک ہی ہے لیکن اس میں ارباب جو ہیں وہ مختلف ہیں، اور یہ رب جو ہے مخلوق ہے خدا ہے، لیکن خدا نے تدبیر کا امر ان کے ذمہ لگایا ہے. تو یہاں پر پھر یہ نقطہ جو ہے وہ میں نے تبیین کیا کہ جو حضرات آئمہ علیہ السلام کو رب کہتے ہیں وہ غلط اور قرآنی نظریے کے خلاف جا رہے ہیں، کیونکہ قرآن نے ربوبیت میں توحید کو بیان کیا ہے. رب فقط ایک ہے، اور رب کیا ہے کہ جو تعریف ابھی آپ کی خدمت میں بیان کیا. تو اس معنی میں آئمہ رب نہیں ہو سکتے، کیونکہ رب کہتے ہی اس کو ہیں جو تدبیر کائنات کے اندر مستقل ہو، اگرچہ وہ مخلوق خدا ہی کیوں نہ ہو. کیونکہ رب جو ہے مخلوق خدا ہے، کیونکہ خالق ایک ہی ہے، سب اس کے اوپر متفق ہیں. حتیٰ مشرکین کے بارے میں عرض کیا تھا، حتیٰ جو ہے بت پرستوں کے بارے میں جو وہ ذکر کیا تھا. بس جو بھی آئمہ کو رب کہہ رہا ہے وہ قرآن کے نظریے کے خلاف جا رہا ہے. خود آئمہ نے متعدد بار جو ہے ربوبیت کی نفی اپنے آپ سے کی ہے. رب ہو ہی نہیں سکتا فقط خدا کے علاوہ کوئی چیز. اور پھر عرض کیا تھا کہ آیا تدبیر کائنات کے اندر کوئی نقش و کردار ہے آئمہ کا یا نہیں ہے، تو عرض کیا تھا کہ اس کو تبیین کرتا ہوں اگلی عبارت پڑھنے میں. ابھی اس مطلب کو بیان کیا آپ نے. اب دیکھیں عبارت، وَمَعْنَى رُبُوبِيَّةِ الْآلِهَةِ فِي شَطْرٍ مِّنَ الْكَوْنِ وَنَوْعٍ مِّنْ أَنْوَاعِهِ تَفْوِيضُ التَّدْبِيرِ فِيهِ إِلَيْهِ، کہ آلِهَا کی ربوبیت کا معنی کہ ربوبیت کہاں عطا ہوئی ہے اس کو، مثلا کائنات کے کسی ایک حصے میں، کائنات کی انواع جو متعدد ہیں ان میں سے کسی ایک نوع کی، مثلا ایک نوع انسان ہے، ایک نوع حیوان ہے، ایک نوع ملائکہ ہے، ایک نوع نباتات ہیں، یہ اس قسم کی انواع مختلف طور پر ہمارے پاس موجود ہیں، ان میں سے ایک ایک نوع کا بھی اگر کوئی رب بنتا ہے تو اس ربوبیت کا کیا معنی بنتا ہے. تفویض التدبیر فیہ الیہ، اس کا معنی یہ ہے کہ اس نوع کے اندر تدبیر کا کام اس کو عطا کر دیا گیا، لیکن کس طریقے سے، بحیث و یستقل فی امرہ، وہ اپنے اس تدبیر کے امر میں مستقل ہے، من غیر ان یحتاج فیہ الی شیء، وہ کسی بھی چیز کا محتاج نہیں ہے اس تدبیر کرنے میں، غیر نفسہ اپنی ذات کے علاوہ، حتی الی من فوض الیہ الامر، حتیٰ وہ تدبیر جس نے اس کو کرنے کا کہا ہے وہ اس کا بھی محتاج نہیں ہے، اس کو کہتے ہیں ربوبیت. وَمِنَ الْبَيِّنِ أَيْضًا أَنَّ الْمُتَبَايِنَيْنِ لَا يَتَرَشَّحُ مِنْهُمَا إِلَّا أَمْرَانِ مُتَبَايِنَانِ، اور یہ بات بھی علامہ فرماتے ہیں کہ واضح اور روشن ہے जो दो जाते एक दूसरे से मुस्तकिल हों, एक दूसरे से जुदा हों, एक दूसरे के मुतबायन हों, उनके आसार भी क्या होते हैं? मुतबायन होते हैं। ला यतरश्शा मिन हुमा, उनसे सादिर होने वाला जो असर होगा वो भी क्या होगे? अमराने मुतबायनान, वो भी क्या होंगे? मुतबायन अमर होंगे। यानी उसकी जो असर होगा, जो असर निकलेगा अलिफ रब से, बे रब के असर से वो मुख्तलिफ होगा, चूंकि दोनों आपस में मुख्तलिफ हैं, अलग अलग खसूसियात के मालिक हैं। वह लाजिम जालिक, इसका लाजमा क्या निकलेगा? अन यस्तकिल्ला कुल्लु मिन आलिहा बिमा यर्जु इलैहि मिन नौइ तदबीर। इसका मतलब ये निकलेगा कि हर आलिहा जो है वो अपनी तदबीर के मोरद में मुस्तकिल है। वतनकते राबिततुल इत्तहाद वल इत्तिसाल बैना अनवा इत्तदाबीरिल जारियत फिल आलम। नतीजा ये निकलेगा कि ये जो तदबीर, मुख्तलिफ तदाबीर हैं और जारी हैं आलम के अंदर, इनके दरमियान इत्तिसाल और इत्तहाद का राबता मुनकते हो जाएगा। कन निजामिल जारी फिल आलमिल इंसानी अनिल अनजिमतिल जारियत फी अनवाइल हैवान वन नबात वल बर्रे वल बहरे वल सहले वल जबले वल अर्जे वल समाए वगैरह। जिस तरह के जो निजाम आलम इंसानी में जारी है वो जुदा होगा उन निजामों से कि जो निजाम जारी हैं किन के अंदर? हैवानात के अंदर, नबातात के अंदर, खुश्की के अंदर, पानी के अंदर, बाहर के अंदर, जमीन और आसमान के अंदर, ये सारे। वकुल्लु मिनहा अन कुल्लि मिनहा, हर निजाम दूसरे निजाम से मुख्तलिफ होगा। वफीहे फसादु समावाते वल अर्जे वमा फीहिन्ना। इसका नतीजा यानी अलग अलग होना, इत्तहाद और इत्तिसाल उनके दरमियान ना होना, इसके अंदर जमीन और आसमान का फसाद है। जमीन और आसमान की बका के मुनाफे बाकी नहीं रहेंगे। वह माफी हिन्ना और जो कुछ इनके दरमियान पाया जाता है। वहदतुन निजाम कौनी वल्तआम अज्जा ही वल इत्तिसाल तदबीर जारी फी है यकजिबो। और हालांकि हम जो देख रहे हैं वो निजाम की वहदत को देख रहे हैं, इनके अज्जा का आपस में साजगार होने को देख रहे हैं, तदबीर के मुत्तसिल होने को देख रहे हैं, ये जो चीज नजर आ रही है यकज़िबुहू, वो इस फर्ज को बातिल कर रही है, तअद्दुद इला वाले को, तअद्दुद इला वाले को ये बातिल कर रही है। असल आंखों से जो हम देख रहे हैं, विजदानी तौर पर जिसको चीज को दर कर रहे हैं उसका, वो ये देख रहे हैं कि कायनात का जुज जुज जो है वो एक निजाम के अंदर परोया हुआ है। जो निजाम पानी के लिए बना है उसको इस तरीके से बनाया गया है कि वो खुश्की के साथ भी साजगार है। जो खुश्की के लिए कानून बनाया गया है वो इस तरीके से बनाया गया है, वो पानी के साथ साजगार है। हैवानात का जो निजाम है वो मुर्तबित है इंसान के निजाम के साथ, इंसान का जो निजाम है वो हैवानात के साथ मुर्तबित है, पौधों का निजाम जो है वो हैवानात के साथ मुर्तबित है। आप देख रहे हैं इस तरीके से कि एक दाना उगने के अंदर मुतअद्दिद चीजें इस्तेमाल होती हैं। पानी इस्तेमाल होता है, मिट्टी इस्तेमाल होती है, सूरज की रोशनी इस्तेमाल होती है, पानी जो है वो आसमान जो है वो इस्तेमाल होता है। वो इस तरीके से एक निजाम के अंदर परोए हुए हैं कि सब एक साथ मिलकर एक चीज को रुष्ट, एक चीज के रुष्ट के अंदर जो है वो तासीर गुजार हो रहे होते हैं। ये सारी चीजें इस बात पर दलालत कर रही हैं कि रब एक ही है, निजाम बनाने वाला एक ही है, मुदब्बिर एक ही है इस कायनात का। वहाजा हुवल मुराद बिकौलिही, और खुदा ने जो ये बयान किया उसका मानना भी यही बनता है। इज़न लगा बकुल्लु आलिहतिन बेमा खलक, जो दलील बयान की है वो यही है जो ये आयत बयान करना चाह रही है कि अगर आलिहा मुतअद्दिद होते तो हर आलिहा क्या है, हर इलाह जो है वो क्या है, उसी की तरफ जाता कि जो उसके जिम्मे था मखलूकात में से। ए इन फसल बाजुल आलिहा अन बाजिन, यानी बाज रब जो हैं वो जुदा हो जाते हैं दूसरे बाज के साथ, किस चीज के जरिए, बेमा या तरश्शह मिन्हु मिन तदबीर, तदबीर में से जो एक दूसरे से जुदा हो जाते हैं, क्योंकि एक एक अपने एतबार से तदबीर कर रहा होता, दूसरा दूसरे एतबार से तदबीर कर रहा होता। ये वाला मतलब जो है पिछले भी दर्स में इशारा कर दिया था कि जिल्द नंबर 15 और सफर नंबर 62 पे ये इबारत मौजूद है। इसके बाद आ जाती है तीसरी सूरत। तीसरी सूरत क्या अर्ज की थी कि बाज रब ऐसे हैं जो हाकिम हैं, उनकी फजीलत बड़ी है, उनके जिम्मे जो तदबीर है वो तदबीरे कुल्ली है, बड़ी तदबीर उनके हाथ में है, और बाज रब ऐसे हैं कि जो जुज़ी तदाबीर कर रहे हैं, और वो किसकी हुकूमत में काम कर रहे हैं, उसी बड़ी तदबीर करने वाले के, यानी बड़े रब के जो है वो तहत मतहत होकर काम कर रहे हैं। तीसरी सूरत ये बनती है, और किया था ये तीसरी सूरत भी जो है वो बातिल है। क्यों? इस वजह से कि हमने रब का क्या माना किया है, रब का माना यह है कि वो अपनी तदबीर के अंदर मुस्तकिल होता है, किसी का मोहताज नहीं होता, और तीसरी सूरत में ये कहा जा रहा है कि एक रब हाकिम है, दूसरा उसके मतहत काम कर रहा है, और मतहत वाला रब कहला ही नहीं सकता, कहला ही नहीं सकता, बस ये खिलाफ फर्ज है। ये वाली सूरत भी जो है वो मुहाल बनती है। ये वाली जो सूरत बातिल की और अलामा ने इसमें बहस की है, वो इसी के जो जिल्द नंबर 15 और सफा नंबर 62 के अंदर ही इस मतलब को जो बयान करना है, क्योंकि आयत का एक जुज जो था वो ये था, लजहब कुल्लो इलाहिन बिमा खलक, और इसके बाद वाला जो जुमला है वो ये, वला अला बाज़ुहुम अला बाज़िन, यानी बाज आलिहा जो हैं वो दूसरे बाज के ऊपर क्या उलू व बुलंदी व अजमत रखते होंगे, और वो हाकिम होंगे उसके ऊपर, अगर आलिहा जो है वो मुतअद्दिद हों। तो इसको अल्लामा यूं बयान करते हैं, फरमाते हैं कि قوله لا على بعضهم على بعض محظور آخر لازم لتعدد الآلهة کہ یہ ایک اور اشکال کی طرف اشارہ کیا جا رہا ہے، اعتراض کی طرف اشارہ کیا جا رہا ہے کہ جو کس کی وجہ سے پیدا ہوتا ہے، آلہا و ارباب کو مختلف ماننا، رب کو مختلف ماننے سے پیدا ہوتا ہے، یتتألف منه حجۃ اخرى علی النفی، اور یہ الگ دلیل ہے جو دلیل ہم پہلے بیان کر چکے ہیں، بیانہ اس دلیل کیسے ہیں، مقدمہ پہلے بیان کرتے ہیں پھر اس کے دلیل کی طرف جاتے ہیں، فرماتے ہیں کہ ان التدابیر الجاریہ فی الکون مختلفہ، کائنات کے اندر جو تدبیریں ہیں وہ مختلف ہیں، منہا التدابیر الارضیہ، بعض تدابیر ایسی ہیں جو ارض میں ہیں، یعنی ایک ہی سطح کی ہیں، ایک ہی لیول کی ہیں، ان کا رینک جو ہے وہ ایک جیسا ہے، کیسے؟ مثلا کتدبیرین الجاریین فی البر والبحر، جس طرح کے مثلا ایک تدبیر جو ہے وہ پانی کی ہے، ایک تدبیر جو ہے وہ کیا ہے، خشکی کی ہے، پانی اور خشکی جو ہے ہم ارض ہیں، ایک دوسرے کے ہم سطح ہیں، برابر ہیں ایک دوسرے کے، تو یہ کیا ہو جائیں گی، تدابیر ارضی کہلائیں گے، ہم ارض ہونا، ہم پلہ ہونا۔ وَالتَّدْبِيرَيْنِ الْجَارِيَيْنِ فِي الْمَاءِ وَالنَّارِ، دوسری مثال دیتے ہیں تدبیرات ارضی کی، کہ ایک تدبیر پانی کی چل رہی ہے، پچھلے بہار کی تھی یہ پانی کی ہے خاص، وَالنَّارِ، اور دوسری تدبیر جو آگ کی چل رہی ہے، یہ تدبیر ارضی کی مثالیں ہیں، ایک ہی تدبیر ہو گئی۔ وَمِنْهَا التَّدَابِيرُ الطُّولِيَّة، اور بعض تدابیر ایسی ہیں جو طول میں ہیں، یعنی ایک دوسرے کے ساتھ منسلک ہیں، پہلے ایک تدبیر ہے تو اس تدبیر کے بعد دوسری کا نمبر آتا ہے اور اس کے متحد ہے، اور تیسری تدبیر جو ہے وہ دوسری کے متحد ہے اور اس کے بعد اس کا نمبر آتا ہے، اس طریقے سے اس کو کہتے ہیں تدابیر طولی ہونا۔ یہ کیسے ہیں؟ التي تنقسم الى تدبير عام كلي حاكم، کہتے ہیں تدبیر طولی جو ہے اس کی دو قسمیں ہیں، ایک تدبیر ایسی ہے کہ جو عام ہے، کلی ہے اور حاکم ہے، یعنی گھیرے ہوئے ہے بہت سارے افراد کو، کلی ہونے کا یہ معنی ہے، عام ہونے کا بھی، اور یہ حاکم ہے، یعنی اس کا مرتبہ بلند ہے باقی تدبیروں سے۔ اور تدبیر طولی کی دوسری قسم کون سی ہے؟ وہ تدبیر خاص جزئی محکوم، بعض تدبیریں ایسی ہیں جو خاص ہیں، جزئی ہیں، چھوٹے مورد میں ہیں اور محکوم ہیں، یعنی متحت ہیں، یعنی اس کے تحت ہیں، محکوم ہیں. کا تدبیر العالم الارضی, جس میں عالم زمین جو ہے, کا زمین کا جو عالم ہے اس کی تدبیر. و تدبیر النباتات الذی فیہ, اور نباتات کی تدبیر جو اس کے اندر پائی جاتی ہے. اب زمین کی جو تدبیر ہے یہ کیا ہے, یہ عام ہے, کلی ہے اور حاکم ہے. کس کے اوپر؟ نباتات کی تدبیر کے اوپر, کیونکہ زمین جو ہے وہ سب چیزوں کو گھیرے ہوئے ہے, اس کا ایک نظام ہے پوری زمین کا. پھر اس زمین کے نظام کے اندر ایک خاص نظام بھی ہے, مثلا نباتات ہے, مثلا انسان ہے, اس طریقے سے مختلف. تو ایک مثال کے طور پر ذکر کیا, تدبیر النباتات الذی فیہ. اب یہ کیا ہے؟ تدبیر خاص ہے. وکا تدبیر عالم السماوی, ایک تدبیر عام کلی اور حاکم ہے جو عالم سما کے لیے ہے, آسمان پورے کے ایک نظام ہے. وَتَدْبِيرِ كَوْكَبٍ مِنَ الْكَوَاكِبِ الَّتِي فِي السَّمَاءِ, اور یہ تدبیر جو آسمان کے اندر ایک کلی ہے, اس کے اندر ایک خاص تدبیر بھی پائی جاتی ہے جو کیا ہے, ستاروں کے ساتھ مربوط ہے, کوکب کے ساتھ مربوط ہے جو آسمان میں ہوتی ہیں. بس یہ نظام جو ہے وہ خاص ہوگا, جو آسمان کا نظام ہوگا وہ کلی عام اور حاکم ہوگا, اور جو کوکب کا نظام ہوگا وہ خاص و محکوم ہوگا. وَكَ تَدْبِيرِ الْعَالَمِ الْمَادِي بِرُمَّتِهِ, ایک عالم مادی کے اندر نظام ہے, یعنی عالم مادی جس کائنات میں ہم زندگی گزار رہے ہیں, کہ جو ہمارے ہم جس کو دیکھ رہے ہیں, ایک یہ عالم ہے, یہ عالم بھی ایک نظام رکھتا ہے عالم مادی. وَتَدْبِيرِ نَوْءٍ مِنَ الْأَنْوَاءِ الْمَادِيَّةِ, اور اس کے اندر بسنے والی انواع کی تدبیریں بھی ہیں اس کے اندر, یہ تدبیر جزی کہلائے گی. مثلا کیا ہے, انسان کی جو نو پائی جاتی ہے, حیوانات کی نو پائی جاتی ہے, اور اس قسم کی جو مختلف ہے, انواع مادی جو ہیں وہ تدبیر, یہ تدبیر خاص کہلائے گی. بس مقدمہ جو ہے وہ ایک مطلب مقدمے کا ختم ہو گیا, کہ تدبیر کی دو قسمیں ہیں, بعض تدبیر ارضی ہیں جس طرح پانی اور آگ کی تدبیر ہے, بعض تدبیریں طولی ہیں, طولی سے کیا مراد, بعض تدبیریں طولی ہیں یعنی ایک دوسرے کے تو, ہم ارض نہیں ہیں, ہم ست نہیں ہیں, بلکہ کیا ہے, طول میں ہیں, ایک کا نمبر پہلے دوسرا بعد میں, اور پھر اس کے ساتھ مرتبط ہیں وہ. یہ تدبیریں طولی جو ہیں دو قسم کی ہیں, بعض تدبیریں کلی ہیں عام ہیں, جس طرح کے مثلا عالم سما, عالم آسمان کی تدبیر ہے, اور بعض تدبیریں جو ہیں اسی کے اندر ہیں کہ جو خاص ہیں, جیسے کوکب کا نظام ہے. تدبیریں دو طولی دو قسم کی ہیں, خاص اور عام. اب اگلا نقطہ جو مقدمے میں پایا جاتا ہے وہ یہ کہ فبعض التدبیر وهو التدبیر العام الکلی یعلو بعضا, تو کہتے ہیں کہ جو تدبیر عام اور کلی ہے وہ تدبیر خاص کے اوپر اولویت رکھتی ہیں, بلندی رکھتی ہیں, علو پایا جاتا ہے ان کے اندر, بلندی پائی جاتی ہے, عظمت رکھتی ہیں خاص جو ہے وہ تدبیروں کی نسبت. بمعنی کیا مراد اس سے, یوں مراد اس کی یہ ہے کہ علو کا کیا معنی ہے, بِأَنَّهُ بِحَيْثُ لَوِنْ قَطَعَ أَمَّا دُونَهُ, اگر تدبیر کلی کا رابطہ اپنی خاص تدبیر جو اس کے اندر پائی جاتی ہے اس سے منقطع ہو جائے, بَطَلَ مَا دُونَهُ, تو مَا دُون اصلاً باطل اور نابود ہو جائے گا. اس مادون سے مراد یعنی جو کمتر ہے اس سے, جو اس کے متحد ہے, وہ کیا آ جائے گا, وہ باطل ہو جائے گا. کیوں, لِتَقَوُّمِهِ بِمَا فَوْقَهُ, چونکہ جو محکوم تھا, جو متحد تھا, اس کی ذات وابستہ تھی کس کے ساتھ, اپنے ما فوق کے ساتھ, حاکم کے ساتھ, چونکہ اس کے ساتھ وابستہ تھی مکمل طور پر, تو اگر حاکم ہی ختم ہو جائے تو محکوم کیا ہے, خود بخود ختم ہو جائے گا. مثال دیتے ہیں اس مطلب کو سمجھانے کے لیے, کما انہو لو لم یکن ہناک عالم ارضی او التدبیر الذی یجری فیہ بالعموم لم یکن عالم انسانی. فرماتے ہیں کہ عالم ارض ہی نہ ہوتا اصلا, یہ زمین ہی اصلا نہ ہوتی, یا اس زمین کے اندر پائی جانے والی اصلا تدبیر و نظام و سسٹم ہی نہ ہوتا, لم یکن عالم انسانی, عالم انسانی نہ ہوتا اصلا, عالم زمین کے ساتھ وابستہ ہے عالم انسانیت. اور اگر عالم زمین ہی نہ ہوتا ہوتا تو عالم انسان اصلا نہ ہوتا، انسان کا عالم جو ہے وہ موجود نہ ہوتا. وَلَتَّدْبِيرُ الَّذِي يَجْرِي فِيهِ بِالْخُصُوص، اور عالم انسانی کے اندر جو سسٹم و نظام پایا جاتا ہے وہ بھی پھر نہیں ہونا، تو نہیں ہونا تھا، کیونکہ جب انسان ہی نہیں ہے تو نظام کی پھر کیا ہے وہاں پر، وہ ہونا ہی نہیں تھا اس میں. لازم و ذالک، اس کا لازمہ کیا آئے گا کہ اَن يَكُونَ الْإِلَهَ الَّذِي يَرْجِعُ إِلَيْهِ نَوْءُ آلٍ مِنَ التَّدْبِيرِ آلِيًا بالنسبة إلى الإله الذي فوض إليه من التدبير ما هو دونه وأخص منه وأخص واستعلاء الإله على الإله محال. خب، یہ ہمارا مقدمہ تھا. مقدمے کے بعد نتیجہ علامہ یوں لیتے ہیں، فرماتے ہیں کہ جب تدبیریں دو قسم کی ہیں، ایک عالی ہے، ایک بلند ہے، ایک کلی ہے، اور ایک تدبیر جو ہے خاص ہے، محکوم ہے اور خاص تر ہے، تو اب جس الہ، جس آلہا کے پاس، جس رب کے پاس تدبیر کلی ہوگی وہ بلند ہوگا، وہ فضیلت رکھتا ہوگا، کس کے اوپر؟ محکوم والے رب کے اوپر، جس کے پاس تدبیر خاص کا سسٹم ہوگا. جو مثلا عالم عرض کا نظام چلا رہا ہوگا وہ بلند ہوگا اس رب سے جو عالم انسان کا نظام چلا رہا ہوگا. چونکہ عالم عرض کا نظام کلی عام ہے، بافضیلت ہے، کس کی نسبت بڑا ہے؟ کس کی نسبت؟ عالم انسان کو. یا انسان کا عالم چھوٹا ہے عالم زمین سے، لہذا یہ جو ہوگا وہ خاص ہو جائے گا. یوں آ کر بیان کرتے ہیں، فرماتے ہیں لازم و ذالک ان یکون الالہ الذی یرجو الیہ نوع آل من التدبیر آلیا، وہ رب کے جس کی طرف جو ہے وہ آلی تدبیر کا ذمہ لگا ہوا ہے، آلین وہ آلی ہے، بلند ہے، کس کی نسبت؟ بالنسبت الالہ، اس رب کی نسبت کے جو کیا ہے، جس کی طرف جو ہے وہ کم تر تدبیر کا وظیفہ جو ہے وہ اس کو دیا گیا ہے. ما دونہ ہوا خص منہ ہوا خصا، یعنی کم تر، اخص جو ہے خاص، اخص یعنی جو فضیلت میں کم تر ہو، ایک اخص جو ساد کے ساتھ، دوسرا اخص جو ہے سین کے ساتھ. خوب، یہ ہو گیا، آلہ ہو گیا. اب کہتے ہیں وستعلا الالہ علی الالہ محالن. یہاں تک تو ہم نے یہ بات ثابت کر دیا کہ رب جو ہیں ایک تیسرے فرض کی صورت میں عالی اور غیر عالی بن سکتے ہیں. عالی رب وہ ہوگا، عین کے ساتھ عالی وہ ہوگا کہ جو عالی تدبیر رکھتا ہوگا، اور اس سے کم تر والا رب وہ ہوگا کہ جو خاص قسم کی جو ہے وہ تدبیر رکھتا ہوگا، چھوٹی تدبیر رکھتا ہوگا. تو جب یہ صورت حال ہوگی تو کہتے ہیں رب کے اندر ایک رب کا دوسرے رب کے اوپر بلندی رکھنا محال ہے. استعلا یعنی بلندی رکھنا، بلندی رکھنا، بلند ہونا، بڑا ہونا دوسرے الہ کی نسبت جو ہے وہ اصلا فرض نہیں کیا جا سکتا. رب کے بارے میں فرض نہیں کیا جا سکتا. کیوں؟ ایک عبارت جو ہے علامہ نے یہاں پر بیان کی ہے، میں اس کو چھوڑ کے اصل مطلب کی طرف آتا ہوں، پھر اس کو مطلب کو بیان کرتا ہوں. کہتے ہیں کہ کیوں لاستلزام ہی بطلان استقلال المستعلی علیہ فی تدبیر ہی و تأثیرے. کیونکہ اگر ایک رب دوسرے رب کے اوپر بلندی رکھتا ہوگا، بڑا ہوگا دوسرے رب کی نسبت، اور دوسرا رب جو ہے اس کے ماتحت ہوگا، تو استقلالیت دوسرے رب کی جو کم تر ہے اس کی استقلالیت باطل ہو جائے گی. کس میں؟ فی تدبیر و تاثیر. تدبیر کرنے میں مستقل نہیں ہوگا وہ، تاثیر کرنے میں وہ کیا ہے، نہیں ہوگا، مستقل نہیں ہوگا. کیوں؟ اذ لا یجامع توقع التدبیر علی الغیر والحاجت الیہ الاستقلال. کیونکہ تدبیر کرنا موقوف ہو جائے اگر غیر کے اوپر، اگر ایک رب اپنی تدبیر کے اندر غیر کا محتاج ہو جائے، تو یہ چیز اس کو مستقل ہونے سے خارج کر دیتی ہے. मोहताज होना और मुस्तकिल होना तदबीर के अंदर ये दोनों इकट्ठे नहीं हो सकते। मुस्तकिल इंसान वो होता है कि जो तदबीर के अंदर क्या है, किसी का मोहताज ना हो। लेकिन अगर हमने ये फर्ज कर लिया कि एक रब हाकिम है और दूसरा रब महकूम है और उसके मातहत है, तो इसका मतलब है मातहत रब जो है उसकी इस्तिकलालियत खत्म होगी तासीर के अंदर, क्योंकि वो तासीर के अंदर मोहताज है दूसरे रब का जो उससे हाकिम है, उससे बड़ा है। फयकून साफिलु मिनहा मुस्तमिदन फी तासीर ही मोहताजन फी इलल आली, चूंकि जो साफिल है, जो कमतर है, वो क्या होगा, मदद तलब करेगा अपनी तासीर में, मोहताज होगा तासीर के अंदर आली की तरफ, आली के इज्न के साथ वो क्या कर रहा होगा, तदबीर का काम कर रहा होगा, तदबीर कर रहा होगा आली की इजाजत से। तो आली की इजाजत से जब वो काम कर रहा होगा तो इस्तेकलाल नहीं है उसका, क्योंकि इजाजत वहां मांगी जाती है जहां मुस्तकिल ना हो। जो मुस्तकिल होता है उसको इजाजत की जरूरत नहीं होती, इसलिए वो खुद काम कर रहा था, खुद मालिक होता है, खुद वो हिसाब से सारी चीजें अंजाम दे रहा होता है। तो कहते हैं कि फिर इसको क्या कहें हम, फयकूनो सबबन मिनल असबाब अल्लती यतवस्सलु बिहा इला तदबीर मा दूनहू। तो फिर क्या है, ये जो साफिल होगा, कम तर तदबीर करने वाला होगा, ये सबब कहलाएगा, ये सबब होगा उन असबाब में से कि जिन असबाब के जरिए क्या किया जाता है, अपने से मतहत को तदबीर किया जाता है। अल्लाह ने इस कायनात को तदबीर करने का जिम्मा खुद लिया हुआ है, लेकिन इस तदबीर को मुख्तलिफ असबाब के साथ अंजाम दे रहा है। कुछ काम जो है वो मलाइका के जरिए ले रहा है, कुछ काम जो है वो बाकी मौजूदात से ले रहा है। तो अब ये मलाइका व गैर मलाइका के जो तदबीर कायनात के अंदर नक्श रखते हैं और खुदा उनसे काम ले रहा है, उनको सबब कहा जाता है, न कि रब। मलाइका सबब हैं न कि रब। अगर कोई और चीज भी तदबीरे कायनात में इस्तेमाल हो रही है और खुदा जो है उनको जो है वो तदबीरे कायनात जो है उनके जिम्मे लगा रहा है, तो सबब के उनवान से है, न कि रब के उनवान से। मलाइका तदबीर कर रहे हैं कायनात की बेइज्निल्ला, और जो तदबीर बेइज्निल्ला हो वो सबब तो कहला सकता है लेकिन रब नहीं कहला सकता, क्योंकि रब मुस्तकिल होता है और सबब जो है वो मातहत होता है। अब ये बात समझ में आई कि अगर कहीं हमारी रिवायात के अंदर तदबीरे कायनात की निस्बत आइम्मा की तरफ दी गई है और वो नक्श रखते हैं तदबीर कायनात के अंदर, तो इनकी तदबीर बेइज्निल्ला है, इनकी तदबीर जो है वो इज्न इलाही की मोहताज है। अगर इज्न इलाही शामिल ना हो तो ये तदबीर नहीं कर सकते, क्योंकि जो कुछ भी है वो खुदा का है, किसी के पास अपना कुछ नहीं है, इंसान भी और इसी तरीके से आइम्मा भी। आइम्मा तदबीरे कायनात में नक्श रखते हैं लेकिन बेउनवाने सबब, न रब। रब कहा ही नहीं जा सकता, रब मुस्तकिल हस्ती को कहते हैं और आइम्मा जो है वो इस्तकलाल नहीं रखते, खुदा की इरादे, खुदा के इज्न के बगैर कोई काम अंजाम नहीं देते। बस वो रब के जो साफिल होगा, जो कमतर होगा, वो मतहत होगा आली के तहत, हाकिम के तहत, तो उसके इज्न के बगैर वो फेल अंजाम नहीं दे सकता, बस वो रब नहीं कहलाएगा बल्कि सबब कहलाएगा। ला इलाहन मुस्तकिलन बितासीर दूनहू, ना कि हम उसको रब कहेंगे और मुस्तकिल होगा वो तासीर के अंदर अपने से मातहत के। फयकूनो मा फुरिजा इलाहन गैरा इलाहन, बस अगर हम एक रब को हाकिम माने, दूसरे रब को महकूम माने, ये फर्ज बातिल है। क्यों? इस वजह से जो महकूम वाला होगा उसको असलन रब नहीं कहेंगे। अब ये खिलाफ फर्ज लाजिम आएगा इस सूरत में कि जिसको हमने रब फर्ज किया था वो असलन रब ही नहीं है, क्योंकि वो महकूम है, और फर्ज हमारा ये था कि वो रब है, और हमने तहलील किया जब मतलब को देखा कि वो रब नहीं है असलन, क्योंकि महकूम है, पस रब नहीं हो सकता। फयकून मा फुरिजा इलाहन गैरो इलाहन, जिसको हमने गैर इलाहन, जिसको हमने इला फर्ज किया हुआ था वो तो असलन इलाह निकला ही नहीं है, बल्कि क्या है, बल सबबन युदब्बिरु बिहिल अम्र, बल्कि वो सबब है न के रब, वो इल्लत है न के, बल्कि सबब की ताबीर जो है वो ज्यादा दकीक तर है, वो सबब है और उस सबब के जरिए जो है वो तदबीर का काम किया जा रहा है। रब जो है वो क्या कर रहा है, तदबीर कर रहा है कायनात की। हाजा खुल्फुन, ये खुल्फ है। खुल्फ क्या था, यानी असल फर्ज क्या था, कि हाकिम भी रब है महकूम भी रब है, लेकिन तहलील करने के बाद देखा, नजर आया कि महकूम जो है वो रब नहीं है और हाकिम जो वो रब है, तो ये तो खुल्फ फर्ज लाजिम आ गया, यानी हम जिसको रब बनाना चाह रहे थे वो रब ही नहीं निकला बीच में से। तो आयत ये कह रही है कि अगर दो से ज्यादा, अगर इलाह मुतअद्दिद होते तो एक आली और दूसरा साफिल होता, और ये मुहाल है क्योंकि साफिल रब नहीं होता असल। तो ये एक मतलब जो है वो अल्लामा ने यूं आकर बयान किया था। तकरीबन ये पहली दलील जो है वो हमारी खत्म हो गई। बस नतीजा क्या निकला, नतीजा ये निकला कि अगर इलाह मुतअद्दिद हो जाएं, रब मुतअद्दिद हो जाएं, तो फसाद कायनात लाजिम आता है, ये पहला मुकदमा। लेकिन हमें फसाद आलम नजर नहीं आ रहा, बल्कि हमें पूरी की पूरी कायनात जो है वो एक निजाम के अंदर परोई हुई नजर आ रही है। बस नतीजा क्या निकला, बस रब मुतअद्दिद नहीं है, बल्कि रब क्या है, एक ही है। ये है दलील के जो कुरान ने बयान की है मुतअद्दिद आयात के अंदर, के जो आपकी खिदमत में अर्ज कर दिया है। इसके अलावा एक दलील जो है वो दलील अकली है, कि इससे हटकर एक और दलील है कि इसको जो है वो बाद में अर्ज करते हैं। वक्त जो है वो तमाम हो गया। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।